यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटि बैठक आज बस्दै। तेजाब आक्रमणबाट पीड़ित सम्पूर्णको उपचार, शिक्षा र जीविकोपार्जनको प्रबन्ध सरकारले नै गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। नेपालमा कोरोना संक्रमितको संख्या 50,000 नाग्यो। हालसम्म संक्रमण निको भई 35,700 घर फर्किए। पीसीआर परीक्षणको नतिजा नआएको मा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा ढिलाइ नगर्न अस्पताल तथा स्वास्थ्य कर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध। वैकल्पिक प्रणालीको सिकाईलाई शैक्षिक सत्रमा गणना गराउने गरी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका 2077 जारी। र लद्दाखको भारत चीन वास्तविक रेखा एलएससीमा जारी तनावलाई कम गर्ने विषयमा भारत र चीनबीच 5 बुँदे सहमति। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटि बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। यसअघि नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छलफल गरी कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजना सहितको प्रस्ताव तयार गरिसक्नु भएको छ। बैठकमा दुई अध्यक्षको जिम्मेवारीलाई प्रश्न पार्ने तथा महाधिवेशन गर्न प्रस्ताव गर्ने, मन्त्रीमण्डल पुनर्गठन गर्ने, पार्टी एकताका बाँकी कामलाई टुंग्याउन निश्चित अवधि तोक्ने सहितका विषयमा समेत छलफल हुने बताइएको छ। बैठकमा कोरोना भाइरस नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ। गत साउन 13 गतेदेखि नेकपा स्थायी कमिटि बैठक पटक पटक स्थगित हुँदै आएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणबाट पीड़ित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले नै गर्ने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधको कसूरमा कार्यवाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ कानून बनाइने बताउनुभयो। तेजाब आक्रमणबाट पीड़ितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरू समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीको सम्पत्ति रोका गरी पीड़ितको उपचार गर्ने र क्षतिपूर्ति भराउने भरण पोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनु पर्ने व्यवस्था गरिने बताउनुभयो। घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढ़ाई खर्च तथा व्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मेवारी लिने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। गृहमन्त्री रामबहादुर थापा, कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थितिमा भएको उक्त छलफलमा सम्बन्धित मन्त्रालय र निकायहरूलाई आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ आयुर्वेद क्षेत्रका विज्ञसँगको छलफलमा उहाँले कोविड-19 को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिलाउनु पर्ने आवश्यकतामा जोड़ दिनुभयो। आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउनु नै सरकार युगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरेको बताउनुहुँदै यस मार्फत भविष्यमा सिंगो विश्वको ध्यान आकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो। कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढ़ाउन उहाँले सबैको ध्यान आकर्षण गर्नुभयो। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 50,000 नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो थप 1,246 जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको कुल संख्या 50,465 पुगेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले हिजो देशभरमा 14,448 जना सक्रिय संक्रमित रहेको बताउनुभयो। सक्रिय संक्रमितहरूमध्ये 8,010 जना संस्थागत आइसोलेसनमा र 6,438 जना होम आइसोलेसनमा रहेका छन्। यसै गरी 165 जनाको आईसीयूमा र 21 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँ जिल्लामा मात्रै हालसम्मकै सबैभन्दा धेरै 495 जना संक्रमित थपिएका छन्। ललितपुरमा 43 जना र भक्तपुरमा 34 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसबाट हिजो थप 1,818 जना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण निको भई घर जानेको संख्या 35,700 पुगेको र निको हुनेको दर 71% रहेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 317 पुगेको छ। हिजो काठमाण्डुका 3 जना तथा चितवन र कपिलवस्तुका 1-1 जना गरी थप 5 जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या 317 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य 14 दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई पीसीआर नेगेटिभ भएको रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न दिने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिजेनवेस परीक्षणको अनुमति दिने लगायतका निर्णयहरू गरेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो।
विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्ला जाँदा र काठमाडौँ उपत्यकाभित्र वा बाहिर जाँदा आफ्नै घरमा वा आफ्नै खर्चमा 14 दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। 14 दिनपछि कुनै पनि लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने व्यवस्थाका लागि पनि सिफारिश गर्ने निर्णय गरिएको छ। नमूना संकलन गरेको 72 घण्टापछिको पीसीआर परीक्षणको नतिजालाई आधार मानेर नेपाल प्रवेशको अनुमति दिने निर्णय गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिजेन बेस टेस्ट पनि गर्ने कामको लागि निर्देशक आवश्यक भएको हुनाले परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेका छौं। कोविड-19 विरूद्धको खोप सम्बन्धमा राय लिनको लागि खोप सल्लाहकार समितिलाई हाम्रो निर्णय पठाउने निर्णय भएको छ। कोविड-19 बहुक्षेत्रीय राष्ट्रिय प्रतिकार योजना तयार गर्नको लागि राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय भएको छ, किनभने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्लो प्रयासले कोविड-19 रोकथाम र उपचार गर्न सम्भव छैन।
यसै गरी मन्त्रालयले पीसीआर परीक्षणको नतिजा नआएको बाहनामा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा ढिलाइ नगर्न सम्पूर्ण अस्पताल तथा चिकित्सकहरूलाई आग्रह गरेको छ। पीसीआर परीक्षणको नतिजा पर्खिँदा बिरामीको अवस्था थप जटिल भए वा उपचारमा समस्या आएको प्रमाणित भए सम्बन्धित अस्पताल तथा चिकित्सकलाई मन्त्रालयले कार्यवाही गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। कोरोना भाइरसको संक्रमण बढ़िरहेका बेला गर्भवती महिलाहरूले थप स्वास्थ्य सतर्कता अप्नाउनु पर्नेमा स्त्रीरोग विशेषज्ञहरूको सुझाव छ। गर्भावस्था संवेदनशील अवस्था भएकाले पनि अन्य सामान्य अवस्थाका मानिसको तुलनामा उनीहरूमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले विशेष सावधानी अप्नाउनु पर्ने विशेषज्ञहरूको भनाई छ। सरिता खनालको रिपोर्ट।
कोरोना भाइरस संक्रमणको दर पछिल्लो समय दिनानुदिन बढ़िरहेको अवस्थामा गर्भवती महिलाहरूमा यसको जोखिम अझ बढ़ी हुने गर्दछ। कोरोना संक्रमण फैलिरहेको अवस्थामा जटिल स्वास्थ्य समस्या नआएसम्म अस्पताल नजान पनि गर्भवती महिलाहरूलाई स्त्री रोग विशेषज्ञहरूको सुझाव छ। गर्भवती महिलाहरूले घरमा रहँदा पनि सामाजिक दूरी कायम राख्ने, सरसफाईमा विशेष ध्यान दिने, नियमित रूपमा सेवन गर्दै आएका औषधि नछुटाई खाने, पौष्टिक आहार सेवन गर्ने, पेटमा रहेको बच्चा चले नचलेको लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरू बताउनुहुन्छ। गर्भवती महिलामा स्वास्थ्य सम्बन्धी जटिल समस्या आएमा भने विशेषज्ञसँग टेलिफोन मार्फत पनि सल्लाह लिन सकिने र व्यथा लागिसकेपछि अथवा लाग्नुभन्दा अगाडि विशेषज्ञकै सल्लाह अनुसार अस्पताल जान सुझाव दिनुहुन्छ वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर उर्मिला कार्की।
गर्भवती महिलालाई अरूभन्दा पनि ज्यादा असर पर्छ, त्यस कारणले उहाँले सुरक्षित हुन कोसिस गर्नुपर्छ। सिक्योरिटी जति जनतामा आइरहनु पर्ने अलिक कम गर्ने, घरमा आराम गर्ने, पौष्टिक खाना खाने अनि नजिक आउने जनतामा आउने छिटै छ भने बच्चा चलेको याद गर्दै गर्ने र औषधिहरू खाएर त्यसलाई लागेपछि अवसर लाग्नु अघि चाहिँ सम्पर्क राख्नु सल्लाह दिन्छु।
यदि गर्भवती महिला सुरक्षित रहँदा रहँदै पनि कोरोना संक्रमण भयो र ज्वरो आउने, झाडा पखाला लाग्ने, प्रेसर सुगर बढ़ने, श्वास प्रश्वासमा समस्या आउने जस्ता लक्षणहरू देखिएमा भने तुरन्तै विशेषज्ञसँग सल्लाह लिने र स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ। संक्रमित गर्भवती महिलाको सुत्केरी हुने समय आइसकेको अवस्थामा भने सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै सुत्केरी हुने व्यवस्था मिलाउने र सम्भव नभएमा घरमै पनि सुरक्षाका मापदण्ड अपनाएर सुत्केरी गराउन सकिने बताउनुहुन्छ वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर कार्की।
कोरोना भएको छैन त ठिकै छ, सबै सुरक्षित हुँदा पनि कोरोना पछि देखिन्छ र बढ्दै जाने, अरू डायरियाहरू लाग्ने सिम्पटमहरू बढ्दै गयो भने चाहिँ तुरन्त अस्पताल जानु बेस हुन्छ। त्यसले पनि त्यही अनुसार आफू सबै सुरक्षित राख्ने हिसाबले गर्नु पर्यो। नजिक अस्पताल नभए पनि अब घरमै बनाउन पनि सकिन्छ, तर जसले गराउँछ ऊ पनि राम्रोसँग आफ्नो प्रोटेक्सन आफूले सुरक्षित तपाईँले राखेर
कोरोना संक्रमण बढ़िरहेको हालको अवस्थामा गर्भवती महिलाहरू साधारणतया गर्भ परीक्षणका लागि पनि अस्पताल कम जाने, घरमै सुरक्षित रूपमा रहने, भीड़भाड़मा नजाने, नियमित आइरन क्याल्सियम खाने, बच्चा चले नचलेको जानकारी राख्ने र जटिल स्वास्थ्य समस्या देखिए मात्रै अस्पताल जान उपयुक्त हुने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ। पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो। उप प्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र श्रम मन्त्री बीच हिजो भएको छलफलपछि प्रधानमन्त्री र उप प्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो। सरकारले वैकल्पिक प्रणालीको सिकाईलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ विद्यार्थी सिकाई सहजीकरण निर्देशिका 2077 जारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलद्वारा भदौ 19 गते स्वीकृत नयाँ निर्देशिका मन्त्रालयले हिजो सार्वजनिक गरेको हो। कोरोना महामारीको जोखिम बढ़िरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपदमा पनि यस प्रकारको वैकल्पिक सिकाईलाई मान्यता दिने गरी निर्देशिका जारी गरिएको छ। यो निर्देशिकासँगै चालू शैक्षिक सत्रमा विद्यार्थी भर्ना तथ्याङ्क संकलन निजी विद्यालयमा स्थानीय तहले तोके बमोजिमको शुल्क लिन पाठ्यभार संकुचन गरी मूल्यांकनको विधि लागू गर्न स्थानीय तह र सम्बन्धित विद्यालयलाई सहज हुनेछ। यसअघि गत जेठ 18 गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका 2077 जारी भई गत असार 1 गतेदेखि वैकल्पिक प्रणालीको सिकाई अनिवार्य कार्यान्वयन गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरह्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संसदीय सुनवाई विशेष समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित 3 राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। हिजो बसेको समितिको बैठकले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम अनुमोदन गरेको हो। उहाँहरू तीनैजना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ। संविधान अनुसार प्रस्तावित राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ। गृह मन्त्रालयले चीनसँगको सीमानाका ताप्लेजुङको ओलाङचुङ गोला र भारतसँगको सीमानाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी बीओपी स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ। सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्नुपर्ने भन्दै गृह मन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दुई ठाउँका लागि मन्त्रालयले हिजो स्वीकृति दिएको हो। हाल चीन र भारतको सीमा क्षेत्रमा 157 स्थानमा चौकी स्थापना भइसकेको छ। पछिल्लो एक वर्षमा मात्रै 50 स्थानमा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार 500 मध्ये पहिलो चरणमा 221 स्थानमा बीओपी स्थापना गर्ने लक्ष्य राखिएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीलाई निर्देशन दिनुभएको छ। ललितपुर स्थित परिषदको केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कायम मुकायम निर्देशक शिवकुमार बस्नेतको विदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समाज सेवा र मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषदका कर्मचारीलाई सचेत गराउनुभयो। सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने योजनालाई अघि बढ़ाएको जानकारी दिनुहुँदै परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री गुरूङले सामाजिक संघ संस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढ़ाउन कोषले आधार तय गर्ने बताउनुभयो। त्यस अवसरमा परिषदका उपाध्यक्ष डाक्टर पदम प्रसाद खतिवड़ाले सामाजिक उद्यमशीलताका माध्यमबाट सामाजिक क्षेत्रका कामलाई राष्ट्रिय गौरवकै आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन र परिमार्जन गर्ने कामलाई अघि बढ़ाइएको जानकारी दिनुभयो। वर्षौंदेखि खानेपानीको समस्या बेहोर्दै आएका पाल्पाको माथागढ़ी गाउँपालिका 1 चिदीपानी र चदौली गाउँका 100 भन्दा बढ़ी घर परिवार लिफ्टिङ आयोजनाबाट घर घरमा पानी आएपछि खुशी भएका छन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
12 महिना खानेपानीको दुःख झेलेका चदौलीका स्थानीयको घर आँगनमै पानीको धारा आउँदा चदौलीवासी दङ्ग छन्। स्थानीय बिन्दु ढुङ्गाना 1 घण्टा टाढाबाट पानी बोक्ने समस्याबाट मुक्त हुँदा निकै खुसी लागेको बताउनुहुन्छ।
1 घण्टै लाग्थ्यो, गाह्रो थियो, पानी हुन्थेन घर।
COVID-19 संक्रमणको भएर त्रास फैलिएका बखत चदौलीका बासिन्दाले संक्रमणको प्रभाव नगरी योजनाको व्यवस्थापन सँगसँगै श्रमदान गरेपछि समयमै योजना सम्पन्न भएको हो। घर घरमा खानेपानी व्यवस्थापन भएपछि निकै सहज भएको र धाराबाट खेत गइरहेको पानीलाई तरकारी खेतीमा प्रयोग गरेको स्थानीय बासिन्दा रेवत बहादुर विक बताउनुहुन्छ।
पुरानो हाम्रो त्यो खैरीगोठको पानी चाहिँ यहाँबाट तल लगभग 1.5 किलोमिटर जति लिन्जान पर्थ्यो, अहिले चाहिँ लिफ्टिङ सिस्टम आएपछि हाम्रो माथागाडीको साबिकको नौलाई सबैलाई पानी राम्रो उपलब्ध भएको छ।
योजना सम्पन्न गर्नका लागि नेपाल सरकारको 1 करोड़ रूपियाँ बराबर लागत परेको र योजना सम्पन्न भई सबैको घर घरमा धारा जडान भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक सुभाषर अधिकारी बताउनुहुन्छ।
लागा करिब हाम्रो 1,22,00,000 यसको टेन्टिमेट हो। त्यसैमा योजना सम्पन्न हुन गइरहेको धारा प्रयोगको रूपमा धाराहरू सञ्चालन भइरहेको।
घर घरमा खाने पानीको सुविधा भएपछि महिलाका लागि निकै सहज भएको छ। खाने पानीका लागि लामो समयसम्म पालो पर्खिनु पर्ने र आधा रातमा उठ्नु पर्ने जस्ता समस्याबाट महिलाहरू मुक्त भएका छन्। योजना सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाहरूले श्रमदान गरेको योजनाबाट तत्काल 100 घर परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष निर्मल नेउपाने बताउनुहुन्छ।
लिफ्टिङ खाने पानी आयोजना आइसकेपछि हाम्रो यस भेगमा सर्वसाधारणले सुविधा पाएका छन्। 120 घरको आरआरीमा खानेपानी खान पाइराखेका छन्। हाम्रो 842 जनाले यो खानेपानीमा श्रमदान गरेका छन्।
1 किलोमिटर तलबाट लिफ्टिङ गरी एक घर एक धारा कार्यक्रम अन्तर्गत वितरित धाराबाट 600 जनसंख्या र 120 घर प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाको माथागढ़ीमा खानेपानी आयोजना पुगेपछि स्थानीयवासी हर्षित भएको यो रिपोर्टपछि अब अन्य प्रसंग। नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीका लागि रगत संकलन शुरू गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरूसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्त संचार सेवाका निर्देशक डाक्टर मनिता राज कर्णिकारले बताउनुभयो। रेडक्रस सोसाइटी र नेपाल मेडिकल एसोसिएशन बीच रगत संकलनमा सहकार्य गर्ने गरी 7 बुँदे सम्झौता भएको छ। रेडक्रसका अध्यक्ष डाक्टर नेत्र तिमिलसेना र मेडिकल एसोसिएशनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरूको नाम संकलन गरी प्लाज्मा ब्याङ्क स्थापनामा सहकार्य गर्दै अगाडि बढ़ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको रेडक्रसका संचार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एशियाको 73 क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस विरूद्ध साझा प्रतिकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार र बिहिबार भएको बैठकले कोविड 19 विरूद्ध दक्षिण पूर्व एशियाका 11 देशले साझा प्रतिकार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा सहभागीले क्षेत्रीय स्तरमा स्वास्थ्यका क्षेत्रमा भएका प्रगति तथा चुनौतीमाथि छलफल गरेका थिए। कोविड 19 महामारीको रोकथाम तथा नियन्त्रण गर्ने रणनीति, आवश्यक स्वास्थ्य सेवा सुचारू राख्ने उपाय र नवसामान्यकरणतर्फ अगाडि बढ़न सघाउने कदमबारे समेत छलफल भएको थियो। कोविडको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म अप्नाइएका प्रयास र चुनौती र आगामी कार्यदिशाका बारेमा 11 देशले आफ्नो योजना अनुभव आदान प्रदान गरेका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशी प्रसाद गुप्ता विरूद्ध 16,72,56,000 भन्दा बढ़ी गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। इन्जिनियर गुप्ताले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरूपयोग गरी 16,72,00,000 भन्दा बढ़ी गैर कानूनी सम्पत्ति आर्जन गरी श्रीमती सहित 12 आफन्तका नाममा राखेको पुष्टि भएकाले उनकी श्रीमती मीना गुप्ता समेतलाई मुद्दा दायर गरिएको जनाएको छ। इन्जिनियर गुप्ता र निस्की श्रीमतीलाई जनही 16,72,56,000 रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित र अन्य आफन्त विरूद्ध सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। त्यसै गरी अख्तियारले खानेपानी संस्थानको पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेलाई सेवाग्राहीबाट लिएको 25,000 रूपियाँ घुस सहित पक्राउ गरेको छ। बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न हरिराम पटेल पक्राउ परेका छन्। 13 वर्षदेखि फरार रहेका 45 वर्षीय पटेललाई जिल्ला प्रहरी कार्यालय बाराले हिजो कोल्बी नगरपालिका वडा नम्बर 4 सपहीबाट पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो। यसैगी जिल्ला प्रहरी कार्यालय बाराले हत्याका प्रमुख योजनाकार कुन्दन फौजदार, 24 वर्षीय म्यानेजर गिरी र 26 वर्षीय राम इकबाल सहनीलाई पक्राउ गरेको थियो। 2064 असोज 18 गते बाराको पिपरा बजारबाट अपहरण भएका शाहको शव 2064 कार्तिक 22 गते बाराकै टाङ्गिया बस्तीको जंगलमा गाडेको अवस्थामा भेटिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारत र चीनबीच जारी तनाव कम गर्ने विषयमा दुई देश बीच 5 बुँदे सहमति भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकर र चिनिया विदेश मन्त्री वाङ यी बीच हिजो रूसको मस्कोमा भएको छलफलपछि यो सहमति भएको जनाइएको छ। भारतीय विदेश मन्त्रीले लद्दाखको भारत चीन वास्तविक रेखामा जारी तनावलाई भारतले बढ़ाउन नचाहेको र चीनप्रति भारतको नीतिमा पनि कुनै परिवर्तन नभएको बताउनु भएको छ। यसै गरी चीनले पनि दुई देशबीच असहमति भए पनि ती असहमतिलाई सही परिप्रेक्ष्यमा हेर्नुपर्ने बताएको बीबीसीले जनाएको छ। भारत र चीनको विदेश मन्त्रालयले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिका अनुसार भारत र चीनको सीमा मामलामा दुई देशबीच भएको सहमति पालना गर्नुपर्ने, सीमामा शान्ति कायम गरिनुपर्ने, दुई देशबीचको मतभिन्नतालाई विवादमा नल्याउने लगायतका रहेका छन्। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ। अघिल्लो दिनको तुलनामा गत 24 घण्टामा 1000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। भारतमा गत 24 घण्टामा 96,760 जना नयाँ संक्रमित थपिएका छन् भने 1213 जनाको मृत्यु भएको छ। कोरोनाका कारण सबैभन्दा बढ़ी आक्रान्त देश अमेरिकामा गत 24 घण्टामा 38,436 जना नयाँ संक्रमित थपिएका छन् भने 1053 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 40,431 नयाँ संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या 922 रहेको छ। हालसम्म विश्वभर 2,83,15,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने संक्रमणकै कारण 9,13,200 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। हालसम्म विश्वभर रहेका संक्रमित मध्ये 2,32,07,000 भन्दा बढ़ी निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था वर्ल्ड मिटरले जनाएको छ। अब आर्थिक समाचार।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलान्यास गरिएको छ। नगरपालिकाको वडा नम्बर 10 सग्रहमा निर्माण हुने औद्योगिक ग्राम झण्डै 19 बिघा क्षेत्रफलमा बन्नेछ। सरकारको एक पालिका एक औद्योगिक ग्रामको नीति अनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढ़ाएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताउनुभयो। कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेले हाइब्रिड धानको बिउ उत्पादन शुरू गरेको छ। हरदीनाथ हाइब्रिड 1 F1 र हरदीनाथ हाइब्रिड 3 F3 नामको हाइब्रिड धानको बिउको उत्पादन शुरू भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर 5 खजुराका निर्देशक जन्मयजय त्रिपाठीले बताउनुभयो। यो परीक्षण उत्पादन सफल भए यसअघि भारत लगायत विभिन्न मुलुकबाट आयात हुँदै आएको हाइब्रिड धानको बिउको परिपूर्ति सहज हुने निर्देशक त्रिपाठीले बताउनुभयो। हरदीनाथ हाइब्रिड 1 धान 122 दिनमा पाक्छ भने यसको उत्पादन क्षमता प्रति हेक्टर 7.5 टन रहेको छ। यसै गरी हरदीनाथ हाइब्रिड 3 धान 115 दिनमा पाक्छ भने यसको उत्पादन क्षमता प्रति हेक्टर 8 टन रहेको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले बताउनुभयो। तनहुका एक भैंसीपालक कृषक मासिक 2,00,000 रूपियाँ आमदनी गर्न सफल भएका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका 10 मिनाम खानीमा व्यावसायिक रूपमा भैंसी पालन गर्नुभएका कृषक हरि खड्काले 100 मुद्रा जातका भैंसी पाल्नु भएको छ भने सबै खर्च कटाएर मासिक 2,00,000 रूपियाँ आमदनी गर्न सफल भइरहनु भएको छ। धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बदल्न कृषक खड्काको कामले राम्रो सन्देश दिइरहेको छ। खड्काको फर्ममा 13 जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने त्यस क्षेत्रका अन्य कृषक समेत आकर्षित हुँदै व्यावसायिक पशुपालनतर्फ लाग्न थालेको पशु सेवा विज्ञ केन्द्र तनहुका प्रमुख बाल कुमार श्रेष्ठले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टीमका पुरूष खेलाड़ीले एक वर्षबाट रोकिएको तलब पाएका छन्। नेपाली क्रिकेट संज्ञानले बिहिबार एक विज्ञप्ति निकाल्दै सेन्टर कन्ट्याक्टमा रहेका खेलाड़ीले तलब पाएको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले खेलाड़ीको एक वर्षको एकमुष्ट तलब खेलाड़ीको खातामा हालिदिएको हो। क्यानले खेलाड़ी वर्गीकरण सम्झौता भन्दा मासिक 10,000 बढ़ी रकम पाएको समेत जनाएको छ। क्यानको पहलमा खेलाड़ीको मासिक तलबमा 10,000 वृद्धि गर्न आईसीसी सहमत भएको थियो। राष्ट्रिय टीमका खेलाड़ीले 3 श्रेणी अनुसार तलब पाएका छन्, जसमा श्रेणीको खेलाड़ीले 45,000, बी श्रेणीको खेलाड़ीले 35,000 र सी श्रेणीको खेलाड़ीले मासिक 25,000 दरले तलब पाएका छन्। एकमुष्ट एक वर्षको तलब पाउँदा ए श्रेणीका खेलाड़ीले 5,40,000, बी श्रेणीका खेलाड़ीले 4,20,000 र सी श्रेणीका खेलाड़ीले 3,00,000 रूपियाँ पाएका छन्। ए श्रेणीमा पारसणका ज्ञानेन्द्र मल्ल, शरद बेस्वाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी छन्। बी श्रेणीमा आरिफ शेख, बसन्त रिक्मी, अविनाश बोहरा, पवन सराफ, रोहित पौडेल, सन्दीप जोरा, सुसन भारी, ललित नारायण राजवंशी रहेका छन्। सी श्रेणीमा रसिद खान, ईशान पाण्डे, राजु रिजाल, प्रदीप भैरी, कुशल मल्ल, कुशल भुर्तेल रहेका छन्। क्यारिबियन प्रिमियर लीग सीपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानले भन्दा उत्कृष्ट प्रदर्शन गरेका छन्। सन्दीप सम्मिलित जमैका तलवाजले सेमी फाइनल र राशिद रहेको बाबाडोस टाइगर्सले लीग चरणबाट बाहिरिएको छ। सीपीएलको फाइनल खेल खेल्न बाँकी रहँदा सन्दीप सर्वाधिक विकेट लिने खेलाड़ीको सूचीमा चौथो स्थानमा छन्। सन्दीपले 11 खेलमा 10 इनिङमा 40 ओभर बलिङ गर्दै एक मेडल सहित 211 रन खर्चेर 12 विकेट लिँदै यस सिजनको सीपीएल अन्त्य गरे। बाबुडोसका राशिदले 10 खेलमा 36.2 ओभर बलिङ गर्दै एक मेडल सहित 249 रन खर्चेर 11 विकेटका साथ 5 स्थानमा छन्। सर्वाधिक विकेट लिने खेलाड़ीको सूचीमा अफगानिस्तानका स्पिनर मुजिब उर रहमान जमैकाबाट र सेन्ट लुसिया जुक्सबाट न्यूजील्याण्डका स्कट क्विकिजन 16 विकेटका साथ शीर्ष स्थानमा छन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरहे केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै प्रदेश एक दुई बागमती गण्डकी र प्रदेश पाँचका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 3 मिलीमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक आज बस्दै, तेजाब आक्रमणबाट पीड़ित सम्पूर्णको उपचार, शिक्षा र जीविकोपार्जनको प्रबन्ध सरकारले नै गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, नेपालमा कोरोना संक्रमितको संख्या 50,000 नाग्यो, हालसम्म संक्रमण निको भई 35,700 घर फर्किए, पीसीआर परीक्षणको नतिजा नआएको बहानामा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा ढिलाइ नगर्न अस्पताल तथा स्वास्थ्य कर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध, वैकल्पिक प्रणालीको सिकाईलाई शैक्षिक सत्रमा गणना गराउने गरी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका 2077 जारी, र लद्दाखको भारत चीन वास्तविक रेखा एलएसीमा जारी तनावलाई कम गर्ने विषयमा भारत र चीन बीच 5 सहमति। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।